हिमाल पहाड तराई जोड़ू सबैलाई समाचार छिटो छौ मनोरंजन मागी हर बिहानी हर साझा संगे संगे तपाई हामी
आहा रेडियो भेरी एफएम आहा रेडियो भेरी एफएम लै लै रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6 हर्रेबाट 102.7 वीरेन्द्रनगर सुर्खेतबाट
आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम हरेक शनिबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्नुहुन्छ। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गरी समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौँ। छत्तीसको आँकडामा रहेका सत्ताधारी एकीकृत माओवादी र प्रमुख प्रतिपक्षी नेकपा एमाले चुनावको मुखमा एकाएक चुनावी तालमेल र पार्टी एकतासम्मको निर्णय गरेपछि नेपाली राजनीतिमा अहिले नयाँ तरङ्ग आएको छ। यसको समर्थन र विरोधमा सामाजिक सञ्जालहरूमा समेत विभिन्न प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन्। यस्तै कतिले यसलाई धेरै दिन टिक्न नसक्ने ठोकुवा पनि गरेका छन्। सत्ता साझदार एकीकृत माओवादी एकाएक प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकतासम्म निर्णय गर्ने सहमतिमा पुगेपछि नेपाली काङ्ग्रेसले पनि लोकतान्त्रिक गठबन्धन निर्माणको अभियान थालेको छ। नेपालमा पटक पटक दलहरू जुट्ने र फुट्ने भएर पनि यसपालि स्थिति फरक भएकाले अब लोकतान्त्रिक र वामपन्थी गरी दुई दलीय ध्रुवीकरण सुरु हुन थालेको अड्कल काट्नेहरू पनि धेरै छन्। यसै सन्दर्भमा आज हामीले दलहरूबीचको पछिल्लो ध्रुवीकरण, यसको दिगोपना र यसले नेपाली राजनीतिमा पार्ने प्रभावबारे विश्लेषण गर्ने जमर्को गरेका छौँ। यसका लागि हामीले स्टुडियोमा राजनीति शास्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पीताम्बर ढकाल र वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाललाई स्टुडियोमा निम्त्याएका छौँ। ढकाल प्रजातान्त्रिक विचारधारा नजिक हुनुहुन्छ भने हमाल वामपन्थी विचारधारा नजिक हुनुहुन्छ। यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद।
म ढकाल सरबाट विषय प्रवेश गर्न चाहेँ।
हजुर।
लगभग 36 आँकडामा रहेका दुई ठुला कम्युनिस्ट पार्टीहरू बिच एकाएक चुनावको मुखमा आएर चुनावी तालमेल र पार्टी एकतासम्मको कुरा आएछ, यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
अब यसलाई दुई किसिमले हेर्नुपर्छ जस्तो लाग्छ मलाई। पहिलो त एउटा सकारात्मक दृष्टिकोणले हेर्नुपर्दाखेरि मेरो विचारमा चाहिँ यसले नेपालको राजनीतिमा चाहिँ राम्रै भूमिका निर्वाह गर्ला पछि भन्ने लागेको चाहिँ छ। किनभने फुट्नुभन्दा जुट्नु चाहिँ राम्रो हुन्छ पोलिटिकल पार्टीहरू। अहिलेसम्म नेपालमा विकासको स्थायित्व र विकास चाहिँ हुन नसक्नुको कारण पनि के हो त भन्दाखेरि राजनीतिक दलहरूको बिचको विभेद र तिनी दलहरूमा चाहिँ हुने विभाजनहरू, पटक पटक हुने विभाजनहरू। ती विभाजनहरूले गर्दाखेरि के भयो त भन्दाखेरि सत्तामा जान चाहेका राजनीतिक दलहरूमा पनि पार्टीलाई सङ्गठित गर्नपट्टि नै ध्यान केन्द्रित भयो, समय खर्च भयो, तर देश निर्माणको निमित्त चाहिँ समय दिन चाहिँ सकेनन्। नसकेका कारणले सकारात्मक दृष्टिकोणले हेर्ने भने अब यी तिनवटा जुन राजनीतिक दलहरू नेकपा एमाले माओवादी केन्द्र र जनशक्ति, यी तिनवटा राजनीतिक दलहरू यदि साँच्चै मानेमा चाहिँ एकीकृत हुने हुन् र यिनीहरूले चाहिँ एउटै एक ढिक्का भएर लाइक माइन्डेड पिपुल जस्तै भएर एउटै विचारधारालाई बोकेर अगाडि हिँड्ने हुन् भने यो चाहिँ साह्रै राम्रो कुरा हुनसक्छ। मेरो आफ्नो दृष्टिकोणमा राम्रो चाहिँ हुनसक्छ सकारात्मक दृष्टिकोणले हेर्ने हो भने। तर नकारात्मक दृष्टिकोणले हेर्ने हो भने अब कतै फेरि पूर्व सोभियत रुस जस्तै कतै यो डिक्टेटर पोलिटिकल पार्टीको रूपमा जन्मने हो कि कतै धेरै ठुलो भयो भने सम्हाल्नै नसकिने किसिमले जाने हो कि भोलि डेमोक्रेटिक जुन लाइन चाहिँ छ लोकतान्त्रिक लाइन अथवा जनवादी पनि भन्ने गरिन्छ वामपन्थी भाषामा जनवाद जनतन्त्र त्यसलाई छोडेर भोलि चाहिँ त्यही सोभियत रुसकै ढर्रामा चाहिँ गयो भने भोलि फेरि अधिनायकवादको सुरुवात हुने हो कि भन्ने त्रास पनि रहेको चाहिँ छ। तर के त भन्दाखेरि अहिलेका जुन तिनवटा राजनीतिक दलहरू छन् यी तिनवटा राजनीतिक दलहरूले यदि मिलेर चाहिँ एउटा चाहिँ साझा धारणा बनाएर अगाडि बढ्ने हो भने मलाई लाग्छ त्यो अधिनायकवादतिर चाहिँ जाँदैनन् होला नकारात्मक दृष्टिकोणलाई हेर्ने हो भने पनि जाँदैन होला. किन त भन्दाखेरि अब उनीहरूको अहिलेको चाहिँ सम्मको चाहिँ धारणा के छ भन्दाखेरि हामी चाहिँ मुलुक र जनताको निमित्त चाहिँ हो, अरू कुराको निमित्त होइन, कसैको प्रतिस्पर्धाको निमित्त चाहिँ हामीले गरेका होइनौँ, हामीले चाहिँ मुलुक र जनताको हितको निमित्त चाहिँ सङ्गठित हुनु खोजेको भन्ने किसिमको धारणा अगाडि ल्याएको कारणले गर्दाखेरि कता कता यता कता नकारात्मक सोच आए तापनि तिन दलको चाहिँ एकीकरणको निमित्त चाहिँ सम्बन्धमा चाहिँ नकारात्मक धारणा आए तापनि त्यो चाहिँ नहुने हो कि भन्ने अपेक्षा चाहिँ मैले राखेको छु.
रमाल सर, यहाँ लामो समयसम्म वामपन्थी दलहरू नजिक रहेर काम गर्नुभएको छ, वामपन्थी आन्दोलनबारे राम्रो ज्ञान छ यहाँलाई, यहाँले यसलाई कसरी हेर्नु भएको छ?
यो कस्तो भन्दाखेरि अहिलेसम्म हामी यहाँसम्म आइपुग्दाखेरि यिनै दलहरू र यिनै नेताहरूले यहाँसम्म ल्याए, त्यस कारणले एउटा त विश्वास गर्नुपर्ने नै भयो. दोस्रो कुरा के छ भन्दा जस्तो सरले भन्नुभयो, एउटा यिनीहरू कहिले अधिनायकवादतिर जाने हुन् कि, यो अरू नेताहरूले पनि ठुलो ठुलो नेताहरूले पनि यो एकीकरणले संविधान कार्यान्वयनलाई बाधा पुर्याउँछ भन्नेसम्मका कुराहरू भनेको मैले सुन्छु. मूल कुरा के हो भन्दाखेरि एमाले अथवा मदन भण्डारीले जनताको बहुदलीय जनवाद भन्ने नाममा एउटा कुरा के कुरा प्रष्ट पारेर ल्याउनु भयो भन्दाखेरि, द्वन्द्वात्मक भौतिकवाद अथवा मार्क्सवाद मान्ने मान्छे भन्नुको अर्थ द्वन्द्वात्मक भौतिकवादी हो. संसारका हरेक वस्तुमा, चाहे जीवित चाहे निर्जीव वस्तुमा अन्तर्द्वन्द्व हुन्छ. यस्तो शाश्वत सिद्धान्त मान्ने मार्क्सवादीहरूले राजनीतिमा चाहिने द्वन्द्वविहीन तरिकाको एक पार्टीले सत्तामा गइसकेपछि अधिनायक लागू गर्ने कुरा यो मार्क्सवाद होइन, मार्क्सवाद विरोधी कुरा हो भनेर जनताको बहुदलीय जनवादी कार्यक्रम ल्याएर अब अगाडि आइसकेपछि अहिले मलाई के लाग्छ भन्दाखेरि, जस्तो हाम्रो संविधानमा पनि यो संविधानका गतिविधिहरू, आर्थिक गतिविधिहरू, अरू राजनीतिक गतिविधिहरू, यो कहाँ पुग्छ त, यो संविधान कता जान्छ त भन्दाखेरि समाजवाद उन्मुख हुनेछ भनेर लेखिया छ. यो समाजवाद उन्मुख भनेको मलाई लाग्छ अब नेकपा एमाले बुझेको समाजवाद उन्मुख भनेको के हो त भन्दाखेरि, यो राजनीतिक रूपमा प्रतिस्पर्धात्मक तरिकाले जाने नै हो. र अब अहिले जब यी पार्टीहरू एक हुने भन्ने कुरा छन्, यो मूल कुरामा त सहमत भएकै हुनुपर्छ. यदि यसमा सहमत नहुने हो भने एक हुने कुरा आउँदैन. मूल कुरा हो त्यो लोकतन्त्रका सम्पूर्ण चाहिने चरित्रहरूलाई
भनेको अधिनायकवाद आउने डर त्यति
छैन कुनै हालतमा छ. किन भन्दाखेरि नेपालको सन्दर्भमा मार्क्सवादलाई लागू गर्ने कुरा भनेको प्रतिस्पर्धात्मक बहुदलीय चरित्रको प्रतिस्पर्धा गरेर जाने. स्पष्ट के भन्छ भने एमाले प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गरिनेछ र प्रतिस्पर्धाबाट जनताको बहुमतबाट विजय प्राप्त गरिनेछ र प्रगतिशील सुधारका काम गरिनेछ र त्यसबाट विशिष्टता हासिल गरिसकेपछि जनताको हितमा प्रगतिशील सुधारको काम गरेर हामीले विशिष्टता हासिल गरिसकेपछि हामी कहिले पनि चुनाव हार्दैनौँ. चुनाव सधैँ हुन्छ, हामी हार्दैनौँ.
तर यहाँ त एउटा सशस्त्र विद्रोहबाट आएको ठुलो शक्ति पनि त आयो नि.
हो, अब त्यो मैले भन्नु खोजेको कुरा के हो भन्दा, त्यो शक्ति आउनुको अर्थ यो के अरे प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गरेर समाजवादतिर हुँदै जाने कुरालाई स्वीकार गरेर नै आउने हो. नत्र त यिनीहरूको एक हुने कुरामा त सैद्धान्तिक रूपमै मेल खाँदैन. अरू कुरा त छोट्यो, मूल कुरा त सैद्धान्तिक कुरा नै एक हुनु पऱ्यो नि. त्यसैले के छ भन्दाखेरि, मेरो आफ्नो बुझाइमा जुन अहिले अब अहिले मात्र होइन कि संसारका पुँजीपति वर्गहरूले के पनि भन्ने गर्छन् भन्दाखेरि, मार्क्सवाद भन्नु अथवा कम्युनिस्ट शासन व्यवस्था भन्नु अधिनायकवादी हो भनेर भन्छन्, किनभने चिनमा त्यस्तो भएको भएर देखियो, रुसमा भयो, क्युबामा भयो, उत्तर कोरियामा भयो, यो त्यस्तो खालको हो भनेर भन्ने छ. यो सबैलाई अध्ययन गरेर मदन भण्डारीले के भनिदिनु भयो भन्दाखेरि, यो मार्क्सवाद सम्मत कुरा होइन है, किनभने मार्क्सवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो. यो हरेक कुरामा द्वन्द्व हुने कुरा स्वीकार गर्ने शास्त्र भएको हुनाले हामी त्यसका पक्षधर भइसक्यो. राजनीतिमा पनि यो कुरो अनिवार्य रूपमा लागू गर्नुपर्छ. त्यस कारण नेपालमा हामी प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था अनमा रहेर नै हामी समाजवादतिर जान सक्छौँ भनेर चाहिँ सिद्धान्त व्याख्या गर्नुभयो. त्यसअनुसार नेकपा एमाले बढेको छ. अब माओवादी केन्द्र र यी पार्टीहरूको एक हुनु भनेको त मूल कुरा त यसैमा सहमत हुनु पऱ्यो नि, होइन? यसमा सहमत त एक हुनै सक्दैन. यसमा सहमत भएर अगाडि गएका हुन् भनेदेखि र यिनीहरूले राम्रो काम अगाडि गयो भनेदेखि यसले देशलाई राम्रै कुरा राम्रै प्रतिफल दिन्छ.
अधिनायकवाद
आउँदैन, त्यसमा ढुक्कै भइहाल्छ.
जसरी एक अर्कामा आरोप प्रत्यारोप लाग्ने क्रम तीव्र रूपमा बढिरहेको थियो पछिल्लो समय, खास गरी हिमालय अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाटलाई अविश्वासको प्रस्ताव पुष्पकमल दाहालबाटै आएपछि, यो अवधिमा कसरी के कुराले यी दुई शक्तिहरूलाई एक ठाउँमा ल्याउन सक्यो होला भनेर हामीले के अनुमान गर्न सक्छौँ?
होइन, अब यसको अनुमान गर्ने कुरा त विभिन्न कोणबाट होला। अब हामी कहाँ एउटा ठुलो रोग के छ भने मुलुकमा भएका सम्पूर्ण घटनाक्रमहरूलाई हामीले आफूले गरेको भन्दा पनि अर्काले गराइदिएको भन्ने छ एउटा, होइन? तर अब हामीले हाम्रो देशको इतिहास हेर्दै हो भनेदेखि अहिलेसम्मको परिवर्तन ल्याएर यहाँसम्म आउँदाखेरि हाम्रा देशका नेताहरूले जुन नारा दिएका थिए, जुन कुरा जनतालाई सिकाएका थिए, हामी यसरी गर्ने हो भनेका थिए, त्यही कुरो नै त भएको छ त। त्यस कारणले यो अर्कामाथि आक्षेप लाउने कुरा शङ्काको मात्र कुरा हो जस्तो लाग्छ मलाई। कसैले चाहिँ नि यसो गर्दा राम्रो हुन्छ भनेर सहयोग गर्नु समर्थन गर्नु अलग कुरा भयो, तर डिजाइन नै अर्काले बनाइदियो भन्ने कुरा म चाहिँ विश्वास गर्दिनँ। किन भन्दाखेरि अहिलेसम्म भएका सम्पूर्ण कुराहरू हाम्रो नेताले हामीलाई राजनीति सिकाउँदाखेरि भनेका कुरा हो।
यो सहमतिलाई चाहिँ दक्षिण वा उत्तर कतैतिर
कसैको चाहिँ हात हो जस्तो मलाई लाग्दैन, त्यस्तो लाग्दैन।
ढकाल सरलाई के लाग्छ?
मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब यो त्यो हमाल सरले भने जस्तै यो आक्षेप लगाउने चाहिँ यो स्वभाव नेपालीहरूमा चाहिँ छ, त्यो चाहिँ नभएको चाहिँ होइन। कता कता त्यो स्वभाव हामीमा पनि कहिलेकाहीँ पलाउँछ, त्यो हाम्रो दोष होला, तर चाहिँ त्यो होइन होला लाग्छ मलाई। उहाँले भने जस्तै बाहिरको चाहिँ त्यो चाहिँ होइन, बाहिरको चाहिँ प्रेसरको कारणबाट चाहिँ राजनीतिक दलहरू चाहिँ आएका चाहिँ होइनन्। तर एउटा शङ्का के छ भन्दाखेरि हमाल सरले त भन्नुभयो कि अब चाहिँ यो होइन लोकतान्त्रिक ढङ्गले अगाडि बढ्छ, समाजवाद उन्मुख चाहिँ राजनीतिक दलहरू हुन् भन्ने हिसाबले चाहिँ गर्नु कुराकानी गर्नुभएको छ। तर चाहिँ यदि मदन भण्डारीले भनेअनुसार चाहिँ जब जबको नीतिलाई लिने हो भने जनताको बहुदलीय जनवाद हामी भन्छौँ त्यसलाई अगाडि राख्ने हो भने त केही समस्या चाहिँ छैन। तर यहाँ करिब करिब छ दशकभन्दा बढी लामो इतिहास भएको कम्युनिस्ट पार्टीभित्र निरन्तर रूपमा चाहिँ सङ्गठित हुने फेरि टुक्रने, सङ्गठित हुने टुक्रने, यो चाहिँ नियमित प्रक्रियाकै रूपमा अगाडि बढिराखेको चाहिन्छ जो इतिहास साक्षी छ। अहिलेसम्म चाहिँ त्यसरी निरन्तर रूपमा एउटै सङ्गठित एउटै शक्ति भएर चाहिँ उभिन सकिराखेका चाहिँ छैन नेपाली राजनीतिमा। त्यसलाई हेर्दाखेरि चाहिँ यो कतै शङ्काको घेराभित्र पनि मैले देख्छु कता कता।
तर अहिले यहाँनिर यो चाहिँ एक ठाउँमा आउने वातावरण चाहिँ कसरी बन्यो भन्ने राष्ट्रिय बस नै भइरहेछ अहिले।
अब यो मैले चाहिँ के देखेको छु भन्दाखेरि नेकपा एमाले चाहिँ एउटा सशक्त पार्टी हो, त्यो पार्टीको रूपमा चाहिँ स्थापित भइसकेका चाहिँ छ। त्यस कारणले नेकपा एमालेको सन्दर्भमा मैले भन्नुपर्ने अवस्था केही छैन, किनभने जनताको जुन भोटिङ प्याटर्न चाहिँ छ र अहिलेसम्म चाहिँ सहभागी राजनीतिक पद्धतिलाई हेर्ने हो भने जनताको सहभागिता जुन छ त्यसले गर्दाखेरि हायर क्वालिटीकै चाहिँ पोलिटिकल पार्टी हो भन्ने मलाई लाग्छ। तर के त भन्दाखेरि कतिपय पार्टीहरू यस्ता पनि छन् कि आउँदै गरेको चाहिँ जुन निर्वाचनमा म कतै उम्मेदवार भएर पनि निर्वाचित हुन नसक्ने हो कि भन्ने सन्त्रास नेताहरूमा चाहिँ छ। मैले नाम भन्दिनँ, भन्न चाहदिनँ, त्यस्ता चाहिँ छन्। कसैको चाहिँ एउटा कुनै आधारभूमि नै चाहिँ छैन कि करिब करिब हेर्ने हो भने, होइन? अब नेकपा माओवादी केन्द्र जुन छ केन्द्रकै हेर्ने हो भने 6 नम्बर प्रदेश र चाहिँ 2 नम्बर प्रदेशमा अलिकति देखियो, त्योदेखि बाहेक अन्यत्र चाहिँ त्यहाँ खासै त्यस्तो देखिएन। त्यस्तो अवस्थामा बाध्यता के भयो त भन्दाखेरि कसैसँग कोलिसन गरेर कोही कुनै पार्टीसँग एकाकार गरेर अनि गयो भने चुनावमा हामीले पनि सफलता पाउन सक्छौँ कि भन्ने चाहिँ त्यो कारणले पनि गर्दाखेरि चाहिँ कतै यो पार्टी एकीकरणको लागि निमित्त चाहिँ प्रभाव भएको हो कि भन्ने चाहिँ मलाई लाग्छ, होइन?
यहाँनिर धेरै खाले अड्कलहरू आए, राष्ट्रिय रूपमा बहस पनि भइरहेका छन्, कतिपय विश्लेषकहरूले बाहिरी शक्तिको पनि हात हुनसक्छ भन्ने कुराहरू पनि गरिरहनु भएको छ। खैर जे होला आफ्नो ठाउँमा रहला, केही पछिल्ला दिनहरूमा खुल्ला नि। यहाँनिर हमाल सर के पनि भनिन्छ भने पछिल्लो समय जसरी स्थानीय चुनावदेखि लिएर एमालेप्रति अलिकति मत बढ्दो क्रममा देखिएको थियो, यो अवस्थामा एमाले चाहिँ 60-40 उसमा गएर गल्ती गर्यो है, यो गर्नु हुन्थेन भन्ने खालको विश्लेषणहरू पनि केही आइरहेछन्। तपाईँलाई यस्तो लाग्छ चुनावसँग नजिक भएको
चुनावको सिट सङ्ख्याको आधारले हेर्ने कुरा एउटा फरक कुरा भयो त्यो, मलाई लाग्छ। त्यसले गर्दा अब एमालेले घाटा हुन्छ या फाइदा हुन्छ यो कुरा पछिको कुरा हो, र अब हामी एक्लै लड्यौँ जित्थ्यौँ भन्ने एमाले कयौँ नेताहरू लागे होला, त्यो भएको हुनाले त्यो भर्सन आउनु स्वाभाविक हो। तर अब यो मैले के बुझ्छु भन्दाखेरि जसरी निरङ्कुशताको विरुद्धमा पार्टीहरू स्थापना भयो 6 सालदेखि, त्यसलाई फाल्ने क्रममा विभिन्न बाटाहरू अपनाउने कुरा पार्टीहरू टुक्रिँदै गए हो। र त्यसपछि आइसकेपछि अब राजा राजतन्त्रै संवैधानिक राजतन्त्र रहिसकेपछि पनि कोही पार्टी जङ्गल कोही पार्टी सडकमा भएर अन्तमा सबै सडकमा आएर त्यो फाल्न सफल भयो। अब मुलुकमा राजनीतिक रूपमा विवाद लगभग सकिएको छ। अब के गर्नुपर्छ त मुलुकमा? अब पनि राजनीतिक रूपमा भाषण मात्रै गरिराखेर जनता त मान्नेवाला छैनन् होइन, किनभने संविधानले त धेरै अधिकारहरू जनतालाई दिएको छ। भोलि यो कार्यान्वयनको पूर्ण चरणमा आउने बित्तिकै त सरकारका यी सबका नाममा मुद्दाका मुद्दा पर्छन्, यसले खेप्नै सक्दैन। त्यस कारणले अब सबै समृद्धितिर जाने कुरा हो भनेदेखि र राजनीति रूपमा कुनै विवाद छैन, प्रतिस्पर्धात्मक राजनीतिमा चाहिँ जानेर लोकतन्त्रका सबै मूल्य मान्यतालाई स्वीकार गर्ने कुरामा विवाद छैन भनेदेखि र राष्ट्रलाई समृद्धिमा लैजाने कुरा नै मूल कुरा हो भन्ने कुरामा एक हुने हो भनेदेखि त त्यहाँ त अब सबै पार्टी एक हुनै पर्छ।
अरू हुनु यो एकता भएको होला
मलाई त त्यस्तै लाग्छ, मैले त्यही आश गरेको छु। यदि त्यो होइन भने त यो त टिक्दै टिक्दैन त। यदि त्यो हो मूल कुरा त त्यही नै हो नि। जसरी अब संविधानकै रूपमा हेर्दाखेरि पनि मैले के देख्छु भन्दाखेरि संविधानमा जनतालाई दिएका अधिकारहरू र संविधान समाजवादतिर उन्मुख हुँदै जान्छ भन्ने कुराहरू जुन लेखिया छ मूल रूपमा त्यो त्यहाँ लैजानका लागि त एउटा शक्ति स्थिर रूपमा चाहियो, त्यो पनि वामपन्थी शक्ति चाहियो। लोकतन्त्रका मूल्य मान्यताहरूलाई हुबहु कार्यान्वयन गर्दै जनतालाई राम्रोसँग सेवा सुविधा दिएर चाहिँ संसारले एउटा नमुना देखाउनु छ कि नेपालमा कम्युनिस्टहरूले प्रतिस्पर्धात्मक राजनीति गरेर लोकतन्त्रलाई स्वीकार गरेर पनि समाजवादतिर हिँडिरहेछन् है भनेर देखाउन सक्ने त ठुलो अवसर त हाम्रो संविधानले दिइरहेछ त। त्यस कारण त्यो मूल मन्त्र त्यो आधारबाट एक भएको हुन् भने यो ठुलो उपलब्धि हुन्छ होइन। होइन अब अहिलेको चुनाव
कुराले
फाइदै हुन्छ सबै, हामी नेपाली नागरिक सबैलाई फाइदा हुन्छ। तर होइन अब चुनावी मात्रै तालमेललाई हार्ने जित्ने हराउने जिताउने मात्रै उद्देश्यले भएको हो भनेदेखि त यो चाहिँ नि
राजालाई के लाग्छ? त्यही महान जुन हमाल सरले भन्नुभयो अब हामी राजनीतिक लडाइँमा गर्ने होइन, अब मुलुकको आर्थिक क्रान्तिका लागि मुलुकको समृद्धिका लागि एक हुनुपर्छ भन्ने उद्देश्य पवित्र उद्देश्यका साथ एकता भएको होला त
मलाई त कस्तो अलिकति शङ्कासँगै लाग्छ। मलाई के किन शङ्का लाग्छ भन्दाखेरि यो विधि र पद्धति अलिकति मिलेन कि जस्तो लाग्छ मलाई यो एकीकरणको है। तिनवटा राजनीतिक दल एकै ठाउँ हुनु हुँदैन भन्ने मेरो मान्यता होइन, एकै ठाउँ हुनुपर्छ, तर विधि र प्रक्रिया मिलेन। अब कम्युनिस्टहरूले पनि के कुरामा विश्वास गर्छन् भन्दाखेरि डेमोक्रेटिक सेन्ट्रलिजममा विश्वास गर्छन्, प्रजातान्त्रिक केन्द्रीकरणमा विश्वास गर्छन्। अब हामी चाहिँ खेतका घरमा चाहिँ धान रोपिसकेपछि दाई लगाइसकेपछि ल्याएर एउटै भगारीमा हाल्छौँ नि, त्यसैबाट झिकेर खान्छौँ होइन। त्यही ढङ्गले चाहिँ कमसेकम चाहिँ यो टप लेभलबाट टप लेभलबाट मात्रै डिसिजन नभएर ग्रासरुट लेभलबाट मास पार्टी नै हुन् नि कम्युनिस्ट पार्टीहरू भने त होइन
है,
क्याडर बेस्ड भन्नुभन्दा पनि मास पार्टी भनेर दाबी सबैले गर्छन्। हामी क्याडर बेस्ड होइन, मास पार्टी मास ओरिएन्टेड पार्टी हौँ भन्ने दाबी गर्ने राजनीतिक दलहरूले कमसेकम चाहिँ ग्रासरुट लेभलबाटै डिस्कसन चलाएर छलफल चलाएर माथि गइदिए गयो, माथिबाट निर्णय गरिदिए भए यो अलि दिगो हुन्थ्यो कि जस्तो लाग्छ मलाई। एकाएक आयो माथिबाट एकाएक आयो, त्यो भोलि स्वीकार गर्ने हुन् कि नसक्ने हुन्? जस्तो अघि प्रश्न उठ्यो नि 60-40 रेसियोलाई स्वीकार गर्ने कि नगर्ने, के यसको पोजिटिभ रेस्पोन्स हुन्छ कि त्यसप्रति अथवा नेगेटिभ हुन्छ के हुन्छ त भन्ने कुरालाई हेर्ने भने अहिले भर्खर त नोमिनेसन कुरा मात्रै चलिरहेको चाहिँ छ। अब राजनीतिक दलमा लागिसकेपछि व्यक्ति कुनै व्यक्ति नेता बन्ने प्रयास गरिराखेका हुन्छ, भन्छन् नि हामी जोगी हुनको लागि त नेता बनाएको चाहिँ होइन, राजनीतिमा लागे होइन, पार्टीमा चाहिँ जीवनयापन गरे होइन, बिताएको होइन, हामी त केही पदमा पुगौँला, केही स्वार्थले हुँला अथवा राजनीतिक स्वार्थ भने पदीय स्वार्थले हुँला, अरूभन्दा पनि आर्थिक स्वार्थ होइन कि पदीय स्वार्थले हुँला भन्ने हिसाबले चाहिँ गइराखेका हुन्छन्। त्यस्तो अवस्थामा चाहिँ कतै भोलि अब भनौँ न नेकपा एमालेका मान्छेहरू पनि चाहिँ उम्मेदवार हुन तर्खर चाहिँ छन्, एकदम उत्सुक छन्, ल मेरो नाम सिफारिस भएको छ, आफूले नभने पनि यो सोसियल मिडियाहरूमा चाहिँ अर्कालाई भन्न लगाएका चाहिँ छन्, ल फलानामा यो त्यो हुनहार मान्छेलाई चाहिँ दिनुपर्छ, त्यो त प्रेसर हो नि एक किसिमको होइन, प्रेसरराइज भइराखेको चाहिँ छ। त्यस्तै जनशक्तिले पनि त्यस्तै गरे होला, अनि माओवादी केन्द्रबाट पनि त्यस्तै भइराख्या होला। भनेपछि एउटै निर्वाचन क्षेत्रको एउटै चाहिँमा त्यहाँ तिनतिरबाट चाहिँ उम्मेदवारहरूको चाहिँ प्रेसर आइराखेको छ नि अहिले त। त्यस्तो अवस्थामा सबैले त ठाउँ पाउँदैनन्, पाउने त एउटा निर्वाचन क्षेत्रमा एकजनाले ठाउँ पाउने हो, त्यस्तो अवस्थामा दुईजना त ब्याक हुनै पऱ्यो, अथवा मान्छे धेरै हुनसक्छन्, तर मूल रूपमा चाहिँ सम्भावित क्यान्डिडेटहरू जो थिए तिनमध्ये अब तिनजनामध्ये त दुईजना त ब्याक हुनै पर्ने हुन्छ। त्यो ब्याक हुने मान्छेले चाहिँ सहज रूपमा स्वीकार गर्छ कि गर्दैन भोलिको दिनमा? शङ्का त्यहाँनिर चाहिँ छ है, भोलि सहज रूपमा स्वीकार गरिदियो भने त पार्टीको एकीकरण को जुन ढाँचा छ त्यसलाई चाहिँ जनताले स्वीकार गरेको भयो हैन अथवा क्याडर मासहरूले चाहिँ स्वीकार गरेको भयो यो चाहिँ दिगोपनले यसले लिन चाहिँ सक्छ हैन यो चाहिँ हामी त पछाडि पर्न पर्ने हाम्रो त पुरानो दल हो अथवा हामी हतियार उठाएका दलहरू हौँ होइन अथवा हामी यस्तो दलहरू हौँ हामी लोकतन्त्र लोकतन्त्र उन्मुख दलहरू हौँ भने चाहिँ तिनवटा दलले तिनटै किसिमका चाहिँ मतलब चाहिँ कुराहरू अगाडि उजागर गरे भने त्यस्तो अवस्थामा चाहिँ होइन हामी त भोट दिँदैन भन्ने किसिमको आयो भने भोलि के हुन्छ स्थिति
अहिले पनि बाँकीमा विभिन्न समाचारहरूमा आइरहेछ बाँकीमा एमालेबाटै 250 गयो दैलेखमा कङ्ग्रेसबाटै 150 बढीको सिफारिस भएको छ भनेर एउटा एकजनाको लागि भने त्यो स्थिति माओवादीमा पनि छ हरेक दलमा छ अब यो अवस्थामा यसरी एकताको लागि त्याग गर्ने र साँच्चै त्यो अनुसार मन वचन कर्मले सहयोग गर्ने नेता कार्यकर्ता होला नि त जसले यो एकतालाई दिगो दियो सम्हाल छ
मलाई कस्तो लाग्छ भन्दाखेरि त्यस्ता कार्यकर्ता त्यस्ता छन् अब त्यसको मात्रा कति छ अब त्यो त भन्न सकिँदैन
नेताहरूमै त्यो
नेताहरू पनि त्यस्ता छन् अब त्यसमा पनि मात्रै कुरा छ कि जस्तो सम्पूर्ण यो अभियानमा राजनीति अभियानमा लाग्ने सबै मान्छे सबै पद पाउने कुरा हुन सक्दैन क्या त्यो त्यसमा पनि छानिएर एकदमै राज्यले निर्धारण गरेको कोटा माने सिटमा छानिएर पर्ने मात्र कुरा हो त्यो छानिएर पर्ने मान्छेले गरिदिएको कामबाट अरूलाई राहत मिल्न पऱ्यो सुख सुविधा मिल्न पऱ्यो त्यसमा चित्त बुझाउनु पऱ्यो होइन सबै मान्छे राजनीति परिवर्तनका लागि लागिसकेपछि त्यतिखेर हो मान्छे आस्थाको आधारमा चाहिँ ज्यान दिन तयार भयो सब गरे तर अहिले आएर हामी त्यति ज्यान दिन तयार भयौँ तर हामीले पनि पद पाउनुपर्छ भनेर गयो भने सबैले त पद पाउन सक्ने सम्भावना छैन त्यस कारणले चित्त बुझाउने ठाउँ के हो त भन्दाखेरि अब जसरी अहिले हामीले भनौँ न एउटा एकैचोटि यो चाहिने पार्टी एक हुने वामपन्थीहरू सकेसम्म सबै एक एक ठाउँमा आउने भन्ने कुरा छ मानौँ कल्पना गरौँ त्यो साँच्चै सफल भयो सबै आयो चुनाव भयो बहुमत ल्यायो त्यसले एकदम राम्रो काम गरिदियो मानौँ होइन राम्रो काम गरिदियो जनतालाई खान लाउनु बस्न शिक्षा स्वास्थ्य होइन र कुनै कुराको चाहिँ सुरक्षा आदि इत्यादिको सब चाहिँ शान्त एकदम राम्रो भयो समस्या भएन भनेदेखि त अब पद किन चाहियो त मान्छेलाई चाहिएन नि हो त्यो गर्नका लागि हामीले चाहिने प्रेसर दिने कुरा हो अब जनताको काम त के हो भन्दाखेरि त्यो प्रेसर दिने हो र त्यो हुनुपर्छ भने त्यो भइदिएन जस्तो अहिले अरू दक्षिणपन्थी पार्टीहरू पनि एक हुनका लागि किन गरिरहेका छन् त भन्दाखेरि देशको विकास गर्नको लागि सत्तामै पुगे पनि काम गर्नलाई जनशक्ति त चाहियो चाहियो क्षमतावाल मान्छेहरू चाहियो चाहियो त्यस कारणले त्यो देशभरि विचार मिल्ने सबै मिल्नेहरू आऊ अब यसो गर्नुपर्ने भयो किनभने अर्को विपक्षीले यसो गर्न थाल्यो भने त्यो स्वाभाविक रूपमा कुरा ठिकै हो त्यसलाई अन्यथा लिनै मिल्दैन अब त्यसरी जाँदाखेरि जुन हामीले समस्या देख्छौँ त्यो समस्या त अवश्य हुन्छ नै होइन त्यो स्वाभाविक कुरा हो
त्यही त जब यो
त्यो समस्या हुन्छ समस्या त्यति मात्र हुँदैन त्यसपछि अर्को पार्टी पनि जन्मिन सक्छ अर्को पार्टी पनि जन्मिन सक्छ होइन जसरी अहिले पनि त वैद्य समूह र डेभलप समूहले यिनीहरू त कम्युनिस्टै होइन नि यिनीहरूको कम्युनिस्ट एकातै होइन यो कम्युनिस्ट हामी हौ भन्नु भएको छ होइन त्यस्तै अब यो एमाले र यो माओवादी केन्द्र अथवा बाबुरामजीको पार्टीबाट चित्त नबुझाउने मान्छे त्यहाँ चित्त नबुझाउने मान्छेहरू त्यता पनि लाग्न सक्छन् अथवा ती मिलेर छुट्टी बाबुरामजी जस्तै अर्को पार्टी पनि खडा गर्न सक्छन् यो त हुन्छ हुनसक्छ होइन तर
यसले यो दिगो बना यो एकतालाई दिगो बनाउन कतिको
होइन होइन त्यस्तो हुँदैन किन भन्दाखेरि एउटा मैले अघि भने महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि एउटा बाटो हो क्या सैद्धान्तिक सहमति कुरा हो बाटो क्लियर मूल बाटो
तपाईँले भनेको कुरा अत्यन्तै पवित्र छ एकदम महान आदर्श छ त्योमा हामी तपाईँ हामी सोच्छौँ तर नेता कार्यकर्ताहरूले त्यसरी मुलुकको समृद्धि हुन्छ मुलुक अब मा आर्थिक उन्नति हुन्छ मैले नपाउँदैमा केही फरक पर्दैन भनेर त्याग गर्ने र त्यो अनुसार सहयोग गर्ने नेता कार्यकर्ता छन् त
होइन होइन छन् नहुने कुरै होइन जस्तो हामीले इतिहासै हेऱ्यौँ भनेदेखि नेपाली काङ्ग्रेस पनि त ठुलो महासचिव समेत गएर पञ्चायतकालमै त्यसरी टुक्रिएर प्रवेश गर्दाखेरि हराएन नेपाली काङ्ग्रेस जनबोली भएर आयो होइन अहिले पनि यदि साँच्चीकै मूल बाटोमा यी पार्टीहरू एक भएर अगाडि हिँडे भनेदेखि त छेउछाउ हिँड्नेहरू त हुन सक्छन् तर तिनी हराउँछन् फेरि त्यही पछि लाग्न आउँछन्
यो एकतामा असन्तुष्टिहरू जन्मिन सक्छन् त्यो असन्तुष्टिले साँच्चीकै यदि इमान्दारिताका साथ एकता भएको छ भने त्यसलाई
त्यसले असर गर्दैन गर्दैन तर अब त्यहाँ नै बेमानी भयो भनेदेखि त अब त्यो झन् भ्रष्टै भएर जाने कुरा हुन्छ होइन किन भन्दाखेरि त्यहाँ त अब पब्लिकको विश्वास पनि हट्छ त्यसपछि, जनताको पनि के भयो यिनीहरू त केटाकेटी खेलिरहेछ।
यो एकता चाहिँ अब नेपाली इतिहासमा नेपाली कम्युनिस्टहरूको लागि एउटा अग्नि परीक्षा हो त त्यसो भए?
यो त यहाँको लागि मात्र होइन, यदि यो एकता नेपालमा सफल भयो, यो कार्यान्वयनमा गएर यसले चाहिँ नै सकारात्मक परिणाम हासिल गर्यो भनेदेखि संसारका कम्युनिस्टहरूको लागि यो ठुलो मार्गदर्शन बन्छ। यस्तो यस्तो महत्त्वपूर्ण कुरा छ, नेपालको लागि त छँदैछ होइन, यो त संसारको लागि हुनेवाला छ। किन भन्दाखेरि जनताको बहुदलीय जनवाद भनेर मदन मण्डली ल्याइदिएको कुरालाई संसारमै एक किसिमको तहल्का मचाइरहेछ, त्यो वैचारिक उसमा त्यहाँ चाहिँ एकदम भइरहेछ भने त्यसैको मूल जगमा अहिले एकताको कुरा भइरहेछ होइन। होइन भनेदेखि त अरू जस्तो अब नेपाली काङ्ग्रेसमा थुप्रै नेताहरूले अब यिनीहरू साम्यवादीतिर जान थाले, यिनीहरू अधिनायकवादी हुन थाले, यो संविधान कार्यान्वयन गर्नलाई समस्या हुन थाल्यो भन्नुभएको छ, हो कि होइन? तर यी सबै नेताहरूले के भन्छ, होइन हामी त प्रतिस्पर्धात्मक उसमा पुरा विश्वास गरेर आइरहेछौँ, हाम्रो विधान त्यस्तो छ, हाम्रो नीति त्यस्तो छ भने अब नीति त नेकपा एमालेकै छ होइन, माओवादीले छुट्टी त्यस्तो अझै बनाउन सकिरहेको छैन, अब एक हुने भनेपछि त आउने टेक्ने ठाउँ त्यही नै हो होइन। त्यसबाट अगाडि गएर इमान्दारीपूर्वक चाहिँ नै काम गरेर सफल भयो भनेदेखि यो संसारको लागि एउटा नयाँ बाटो चाहिँ बन्छ।
ढकाल सर, त्यस्तै लाग्छ जस्तो यो एकतामा असन्तुष्टि हुन सक्छन् विभिन्न कतिपय व्यक्तिहरू, अन्यत्र पनि जान सक्छन्, तर यदि साँच्चैकै असल नियतका साथ एकता भएको छ भने त्यसमा ठुलो असर गर्दैन भन्ने हमाल सरको कुरा आइरहेको छ, तपाईँलाई पनि त्यस्तो लाग्छ?
उहाँको अब एउटा चाहिँ के भने अब मार्क्सिजम लेनिनिज्म माओइज्म प्रति अगाध आस्था भएको कारणले हमाल सरले बोल्नु स्वाभाविक कुरा हो, त्यसलाई मैले अन्यथा मान्दिनँ। तर मैले अघि विधि र प्रक्रिया कुरा पनि गरिसकेँ र कम्युनिस्ट आन्दोलनको चाहिँ इतिहासलाई सरसरी हेर्ने हो भने धेरै टाढा जान पनि पर्दैन। अस्ति भर्खर मात्रै माओवादी पनि सङ्गठित भएको चाहिँ छ, 10 राजनीतिक दलहरू मिलेर केन्द्र बनेको न हो, नामै परिवर्तन भएको होइन। अब अहिले आएर के त भन्दाखेरि आफ्नो पहिचानै गुमाउने किसिमले जन उहाँहरूको चाहिँ के थियो भन्नुहुन्छ भनेपछि माओवादीहरूको अब 10 जनयुद्ध लडेका कारणले गर्दाखेरि हाम्रो पहिचानै त्यही जनयुद्धको होइन, त्यसैबाट हाम्रो उत्पत्ति भएको हो, हाम्रो हामी सत्तामा आएको त्यही कारणबाट हो, नत्र हामीले जनताको साथ पाएको पनि त्यही कारण हो भन्ने चाहिँ उहाँहरू हुनुहुन्छ। अहिले त उहाँहरूको त करिब करिब घुम्ने कुरा आइसक्यो, पहिचान नै घुम्ने कुरा आइसक्यो। त्यस्तो अवस्थामा चाहिँ के भयो त भन्नुहुन्छ भनेपछि अब
माओवादीका लागि यो अपरिहार्य,
यहाँ दुईवटा धार देखियो कि, दुईवटा धार देखियो माओवादीहरूभित्र। अब कसरी चाहिँ एमालेसँग गएर चाहिँ एकीकृत हुन पुगे त, प्रयास गर्दैछन् त भन्ने सन्दर्भमा चाहिँ दुईवटा धार देखियो। एउटा जो जनयुद्ध हतियारै उठाएर लडेका मान्छेहरू हुन्, क्याडरहरू हुन्, उनीहरूको के छ त भन्दाखेरि यो चाहिँ समर्पणवादी ऊ भयो, दृष्टिकोण भयो, यो चाहिँ ठिक छैन भन्ने चाहिँ भाटे कारवाही गर्नुपर्छ भन्नेतिर पनि आइसके, त्यो चाहिँ सोच पनि आइसक्यो मान्छेहरूको है, कुनै कुनै नेताहरूले त्यो अभिव्यक्ति दिइसकेका चाहिँ छ
भन्ने।
अर्को 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 कुराको के छ भन्दाखेरि, नै स्वर त अब सानोबाट ठुलो भन्ने नै हो होइन, अब एक्लै बोल्यो भने सानो हुन्छ, माइक लगाइदियो भने ठुलो हुन्छ, माइक भने त छुट्टी वस्तु भयो होइन। अब अर्को धारणा के त भन्दाखेरि उहाँहरूको जनयुद्ध लडेका मान्छेहरूको चाहिँ के छ भन्दाखेरि यो चाहिँ हाम्रो चाहिँ सोच होइन, यो त जो पार्टीमा टाँसिन आएका जुन व्यक्तिहरू चाहिँ थिए, ती टाँसिन आएका व्यक्तिहरूले अनि उतातिर माओवादी केन्द्रलाई चाहिँ समर्पणतिर लैजान खोजिया हुन्, त्यस कारणले यो हाम्रो चिन्तन होइन भन्ने चाहिँ सोच आइरहेका चाहिँ छ होइन। र फेरि एउटा दृष्टिकोण त्यो भयो, अर्को दृष्टिकोण के भने यो तिनवटा मात्रै वामपन्थी होइन, नेपालका
अरू पनि छन्,
थुप्रै पार्टीहरू चाहिँ छन् होइन, पुरानो मजदुर किसान पार्टी पनि छ नेपालमा, पुरानो जनमोर्चा पनि छ होइन, तिनै पार्टीबाट ल्याउने कोसिस गरिदिए हो कि होइन, अब उहाँहरूसँग प्रस्ताव राखियो कि राखिनँ त्यो कुरा त मिडियाले बाहिर ल्याएको चाहिँ छैन होइन। त्योदेखि बाहेक नेकपा माले पनि छ, सिपी मैनालीको होइन, ती साना साना पार्टीहरू धेरै छन्, तमाम छन्, तिनी पार्टीहरू पनि अहिलेसम्म आइसकेका चाहिँ छैनन्, आउने कुराहरू पनि केही सुनिएको चाहिँ छैन होइन। त्यो अवस्थामा अब कतै यसको स्थायित्वको शङ्का यसको जन्मबाटै चाहिँ आफैले प्रभोग गरेका चाहिँ छ कि होइन भन्ने चाहिँ शङ्का मलाई लागिराखेका चाहिँ छ।
अब हामी यो एकताले नेपाली काङ्ग्रेस पनि झस्किसक्यो, उसले पनि एउटा प्रजातान्त्रिक शक्तिहरू बिच एकताको आह्वान गरिसक्यो, छदलीय लोकतान्त्रिक गठबन्धन पनि बनिसक्यो। अब यो स्थितिले नेपालमा द्विदलीय ध्रुवीकरणको सुरुवात भएको हो भन्ने लाग्छ यहाँलाई?
तर यो चाहिँ साह्रै खतरा हुन्छ है यो दुई दलीय ध्रुवीकरण हुन त मुलुकमा चाहिँ अब 100-200 पार्टीहरू पनि जता भए हुन्छ निर्वाचनको बेलामा होइन
आम नागरिकको अहिले पनि यो घटनापछि पनि
छैन अमेरिका र बेलायतको जस्तो बाई पार्टी सिस्टम नेपालमा चाहिँ अहिले तत्कालै सम्भव चाहिँ छैन यसले चाहिँ धेरै अभ्यासहरू गरिसक्यो भने कालान्तरमा होला त्यो छुट्टै कुरा हो अहिले तत्काललाई चाहिँ छैन किनभने हरेक 104 वर्षसम्म त नेपालीहरूले राजनीतिको र नै उच्चारण गर्न पाएनन् प्र्याक्टिसै गर्न पाएनन् त्यसपछि 30 वर्षको पञ्चायतकालमा पनि कुनै प्र्याक्टिस गर्न पाएनन् भूमिगत भएर बाहिर बसेर विदेशी भूमिमा बसेर राजनीति गर्नुपर्ने अवस्था सङ्गठित गर्नुपर्ने सङ्गठन बनाउनु पर्ने अवस्था चाहिँ सिर्जना भयो भनेपछि अहिले अभ्यासै गर्न पाए नपाएको अवस्थामा अहिल्यै ल दुइटा दलले मात्रै चलाउ भन्ने चाहिँ अवस्थामा चाहिँ
अहिले जस्तो अभ्यास त सुरु भयो नि एउटा एमालेको नेतृत्वमा वाम गठबन्धन र नेपाली काङ्ग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन भनेर देखाउन गठबन्धनहरू त बने नि
तर यो चाहिँ के भने अब उसले गर्यो भने मैले पनि गर्नुपर्छ भन्ने चाहिँ सोच जुन छ नेपाली काङ्ग्रेसको त्यो चाहिँ गलत चाहिँ हो है
त्यो सम्भावना
देखिँदैन
त्यो गठबन्धनले मुलुकलाई
किन भन्दाखेरि उनीहरूको अब्जेक्टिभ छुट्टै छ पार्टी सङ्गठनको पार्टी सङ्गठन निर्माण गर्नुको अब्जेक्टिभ छुट्टै छ छुट्टा छुट्टै छ नि अब्जेक्टिभहरू होइन त्यो अब्जेक्टिभ मिट भयो भने मात्रै कुरा हो जस्तो हो तराईका चाहिँ दुईवटा दलहरू हिजोको कुरा आएको चाहिँ छ नि उनीहरूले छुट्टै दुई दलीय चाहिँ गठबन्धन तयार गरे र उनीहरूले के एउटा भाषा मात्र राखेका छन् भन्दाखेरि जता गए पनि सँगै जाने भन्ने मात्रै राखेका छन् होइन नेपाली कङ्ग्रेसमा गए
सँगै
जाने अनि यता वाम मोर्चामा गए पनि सँगै जाने भन्ने कुरा चाहिँ राखेका चाहिँ छन् त्यो दुइटै कुरा त राखेका चाहिँ छैनन् तर के भनेपछि जता गए पनि सँगै जाने भन्ने कुरा राखेका चाहिँ छन् होइन त्यस कारणले यो चाहिँ यो एउटाले गर्यो त्यस कारणले मैले पनि गर्नुपर्छ होइन उसले गरेन त्यस कारणले मैले पनि गरेँ
काङ्ग्रेस हतारियो
त्यस कारणले यो चाहिँ जरुरी चाहिँ छैन काङ्ग्रेस आफैमा चाहिँ सुदृढ पार्टी हो मैले त के भन्ने गरिरहेको छु भन्दाखेरि जनता यसका धेरै छन् मतदाताहरू धेरै छन् जनतालाई के छ त भन्दाखेरि नेपाली कङ्ग्रेस पार्टी चाहिन्छ भन्ने चाहिँ सोच अझै पनि छ तर पार्टीले जनता चाहिन्छ भन्ने सोच बनाइसकेको चाहिँ छैन हेर्नुहोस् है त्यो चाहिँ छ
बडा महत्त्वपूर्ण कुरा
जनताले चाहिँ नेपाली कङ्ग्रेस चाहिन्छ यो डेमोक्रेटिक पार्टी हो चाहिन्छ भन्ने चाहिँ सोच बनाएका चाहिँ छन् तर पार्टीले चाहिँ ल जनता चाहिन्छ भन्ने किनभने प्रोग्रामै केही पनि छैन होइन कहीँ प्रशिक्षण कार्यक्रम चाहिँ छैन केही पनि छैन केवल अरू पार्टीहरूलाई ल्याएर जोडेर चाहिँ लाउनुहोस् मिटिङ गरौँ भनेर चाहिँ माइन्युट गरेर मात्रै अनि तिनीहरू एकाकार भएर एउटै सङ्गठित आफ्नो यो अम्ब्रेलाभित्र बस्छन् एउटै अम्ब्रेलाभित्र त बस्दैनन् होइन त्यस कारणले यो जे गरिएको चाहिँ छ त्यो इमिटेसन अनुकरण भन्छौँ नि हामी त्यो गलत अनुकरण मात्रै हो आफ्नो पार्टीलाई सुदृढ गर्दै गयो भने राम्रो हुन्छ मलाई त्यो लाग्छ
भनेको यहाँ यो भन्दै हुनुहुन्छ कि एमाले माओवादीले जसरी वाम गठबन्धन गरे त्यो त्यसरी अरू दलहरूसँग गठबन्धन गर्नु काङ्ग्रेसलाई जरुरी छैन
होइन त्यो जरुरी चाहिँ छैन किन भन्नु चाहिँ हुँदा पनि हुँदैन जस्तो रापरपाबाट गर्ने हो भने कमल थापाको चाहिँ भोलि कुनै न कुनै रूपमा राजतन्त्रलाई स्थापित गर्नुपर्छ भन्ने मान्यता बोकेर आएको राजनीति
उहाँले अहिले नै प्रतिनिधि सभामा हामीले 15 सिट चाहिन्छ
चाहिन्छ भनिसके होइन भनेपछि त्यो नेपाली कङ्ग्रेससँग कहाँबाट मिल्छ नेपाली कङ्ग्रेसले त राजतन्त्र त जमानामा छोडिसक्यो संवैधानिक राजतन्त्रलाई स्वीकार गर्यो त्यो त्यसलाई पनि हटाइसक्यो होइन भनेपछि अब कमल थापालाई स्वीकार गरेर होइन अब पार्टी सङ्गठन चाहिँ दरियो हुन्छ निर्वाचनमा गएपछि
तालमेलको लागि मात्रै गठबन्धन हुनसक्छ
होइन चुनावी तालमेलमा पनि के भनेर चित्त बुझाउने त उनीहरूलाई राजतन्त्र चाहियो भने पनि ल हामी मान्छौँ भन्ने त भन्न त मिलेन नि होइन पार्टी त धेरै फरवर्ड भइसक्यो धेरै अगाडि बढिसक्यो होइन
भनेको यहाँनिर यो बुझियो त्यसो भए कि यहाँको कुरा हुन्छ जसरी वाम गठबन्धनलाई अलिअलि एकताको लागि र चुनावी तालमेल गर्न सजिलो छ काङ्ग्रेसलाई अरू दलहरूसँग गर्न सजिलो
गाह्रो चाहिँ छ किनभने आफ्ना छुट्टै अब्जेक्टिभ चाहिन्छ आफ्ना छुट्टा छुट्टै स्वार्थहरू चाहिँ छन् होइन तिनी स्वार्थहरूलाई तिमीहरूले बिर्स भनेर चाहिँ काङ्ग्रेसले भन्ने बित्तिकै मान्नेवाला त छैन नि होइन त्यो त भोलि अब जता पनि देखिन सक्छ वाम मोर्चातिर
केही पाउनको लागि केही गुमाउनुपर्छ भन्ने हिसाबले पनि केही राजनीतिक दलहरूले केही त्याग त गर्नुपर्ने होला
नै त्याग त गर्नु
किनभने अब थ्रेसहोल्डको कुरा छ अब त विभिन्न दलहरूको राष्ट्रिय दलका रूपमा लिन पनि प्रत्यक्षमा पनि कम्तीमा सिट जित्नुपर्ने कुराहरू आइरहेछ यसले गर्दा त सबै दलको भविष्य त झन् यो वाम गठबन्धनले त अलिकति खतरामा पारिदिने
तर एउटा कुरा के छ भन्दाखेरि अब सैद्धान्तिक रूपमा हेर्ने हो भने आफ्नो सिद्धान्तलाई मरिमेट्यान्न पारेर समाप्तै पारेर कोही कसैसँग चाहिँ साक्षात्कार भएर चाहिँ एकीकृत भएर चाहिँ जानु चाहिँ सक्दैन जस्तो लाग्छ मलाई होइन कुनै न कुनै रूपमा ठिक छ अब उम्मेदवारको हकमा चाहिँ समझदारी बन्ला त्यो छुट्टै कुरा हो एकपटक कुनै त तर भोलि त्यसले दीर्घ रूप लिएर चाहिँ भोलि बाई पार्टी सिस्टमकै रूपमा चाहिँ नेपाल अगाडि बढ्न सक्छ भनेर चाहिँ भन्ने पक्षमा म चाहिँ छैन किनभने भोलि विभाजित भइहाल्छ
हमाल सरलाई के लाग्छ यो दुई दलीय ध्रुवीकरण यसले जस्तो ढकाल सरले हुँदैन म सम्भावना देख्दैन भन्नुभयो यहाँले पनि त्यस्तै छ कि फरक विचार छ यहाँ
मेरो अलिकति फरक विचार के छ भन्दाखेरि नयाँ 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 कुरा आउन बित्तिकै मान्छेलाई सहज रूपमा स्वीकार गर्न गाह्रै हुन्छ तपाईँ हामी सबैलाई यो मानवीय स्वभाव हो राजनीतिक रूपमा हामीले बुझ्ने कुरा के हो त भने जसरी एउटा मान्छे उकालोमा कसिएर हिँड्यो उकालो सिधा तेर्सो आयो होइन म उकालै पनि हिँडेँ जस्तो कसिएर म त उकालो हिँडेर आएको भनेर तेर्सोमा पनि त्यही तरिकाले हिँड्यो भने त फेल खान्छ त्यो हो अहिलेको राजनीतिक रूपमा बुझ्नुपर्ने परिस्थिति के हो भन्दाखेरि एउटा निश्चित कालखण्ड त्यो पनि लामो कालखण्ड हामीले चाहेका फाल्न चाहेका सम्पूर्ण कुराहरूलाई फालेर हामी एउटा अर्कै मोडमा उभिएका छौँ यो मोडमा उभिसकेको अवस्थामा अब सुरुवात वामपन्थी पार्टीहरूले गरे अब हामी एक हुनुपर्छ देशलाई राम्रो यसलाई सुल्टो अर्थबाट अथवा सकारात्मक रूपमा बुझ्दाखेरि है अब भनेर त्यो यदि निकालेका हुन् र त्यो अनुसार जान खोजे भने त्यो पनि ठिक हो त्यो राम्रै कुरा हो त्यस्तै स्वाभाविक रूपमा अरू दक्षिणपन्थी पार्टीहरूलाई पनि के हो त भन्दाखेरि हामी पनि विचार मिल्नेहरू एक हुनुपर्छ जस्तो दक्षिण पार्टीपन्थी पार्टीहरूमा विचार नमिल्ने भन्ने कुरा विचारको ठुलो समस्या म देख्दिनँ होइन राजतन्त्र पैसाका लागि होला अथवा के लागि होला नत्र अब राजतन्त्रको विचार ल्याएर आएर राजनीति नेपालमा गर्छु भन्ने कुरा त अब त्यो बेकारै हुन्छ त्यो सम्भव छैन जहाँसम्म यो संविधानमा जब सबैले स्वीकार गरिसके होइन संविधानले त अब हामीलाई एउटा निश्चित गोरेटो तयार गरिसक्यो बाटो तयार गरिसक्यो अब त्यसलाई कार्यान्वयन गर्दाखेरिको दुईवटा महत्त्वपूर्ण कुरा छ यहाँ एउटा वामपन्थीहरूले भन्छन् अब यो समाजवादतिर लैजाने हो उनीहरूका क्रियाकलापहरू कस्ता हुन सक्ने भयो त भन्दाखेरि पुँजीपति वर्गहरूलाई अथवा दलाल पुँजीपति वर्गहरूलाई कम फाइदा हुने अथवा तिनीहरूलाई निरुत्साह पार्ने खालको आर्थिक गतिविधिहरू हुनसक्लान् होइन जनतालाई बढी फाइदा हुने हुन सक्लान् भ्रष्टाचार गर्न नमिल्ने कुराहरूका नीतिहरू बन्न सक्लान् अथवा त्यस्ता व्यक्तिगत कुराहरूभन्दा राज्यले जिम्मा लिने कुराहरू बढी हुन सक्लान् जुन कुरो संविधानले आत्मसात गरेका छ धेरै कुराहरू राज्यले जिम्मा लिने भनेपछि त संविधानमा ती कुराहरू जिम्मा लिनको लागि त त्यस्ता संरचनाहरू पनि विकास गर्नुपर्ने भयो वामपन्थीहरू त्यसरी सोच्लान् होइन अब अरू पुँजीवादी पार्टीहरूले सोच्लान् होइन यो त व्यक्तिगत स्वतन्त्रताको कुरा हो यो त राज्यले चाहिँ पुरा छुट दिएर गर्नुपर्छ भनेर उनीहरू त्यो बाटोमा जालान् यो दुइटै बाटो संविधानले मजासँग देखाएको छ हेर्नुहोस् है त किनभने लोकतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई सबैले स्वीकार गरेका छन्
यो सम्भावना देख्नुहुन्छ
एकदम देख्छु मैले किन भन्दाखेरि अब मैले अघि नै भने यो कुटिल तरिकाले अथवा क्षणिक स्वार्थको तरिकाले अथवा कुनै बदनियतपूर्वक यस्तो भइरहेछ भनेदेखि त अब यो सफल हुने कुरो भएन तर मैले यसो हेर्छु म जान्ने भएदेखि अहिलेसम्म आइपुग्दाखेरि जे जति कुराहरू गरेका छन् यिनै नेता यिनै पार्टीहरूले गरेर यहाँसम्म ल्याएका छन् यिनीहरूले बेमानी गरेका छैनन् नेपाली जनताप्रति बेमानी त गरेका भएन नि त यो चिज गरौँ भनेर त्यो चिज नगरेका त छैन नि त गरेकै छन् भने अब पनि राम्रै चिज गरौँ हामी सब एक भएर मिलेर जानुपर्छ है अब विचार मिल्नेहरू भन्ने कुरा त राम्रै कुरा हो त्यस कारणले त्यो स्वभाव पनि जस्तो लाग्छ मलाई त के सैद्धान्तिक रूपमा पनि र हाम्रो संविधानको आँखाले पनि हेर्दाखेरि यो एकदम स्वाभाविक छ एकदम स्वाभाविक छ अरू पार्टीहरू पनि
भयो भने जस्तै ढकाल सरले सम्भावना एकदम कम देख्नुभयो यदि त्यस्तो भयो भने नेपालमा दुई दलीय ध्रुवीकरण एउटा एमालेको नेतृत्वमा वामपन्थी शक्ति अर्को काङ्ग्रेसको नेतृत्वमा प्रजातान्त्रिक शक्ति अब अरू नामहरू जे जे दिँदा पनि हुन्छ त्यो शक्तिहरू एक ठाउँमा आए साँच्चीकै भने त्यसले मुलुकलाई
होइन अब यो यो अब अहिले ठ्याक्कै त त्यस्तो अहिले तुरुन्त त्यो नहोला होइन कालान्तरमा यो अब संसारको हामीले सबै हेर्दाखेरि दलीय सिस्टम भएका पुँजीवादी देशहरूलाई हेर्दाखेरि के देखिन्छ भन्दाखेरि मूल रूपमा दुइटै पार्टीको प्रतिस्पर्धा देखिन्छ अरू साना पार्टीहरू धेरै तल देखिन्छन् यो प्र्याक्टिसले संसारमा
साना पार्टीले नै होइन
अब हामी कहाँ त के छ भन्दाखेरि
ओहो
त्यो त्यो के भयो त्यो नै त्यही त्यस कारणले नै अहिले यो कुरा आयो नि त होइन त्यसैले अब यो अस्थिरता यो चाहिँ नि नामका लागि होइन पुरानो हो भन्ने नामका लागि कसैले सम्मान गर्नका लागि त्यो जुन गर्नु परेको छ यसले अस्थिरताले गर्दाखेरि समस्या पैदा भयो र संविधानसम्मत काम गर्न नसकिने भयो त्यसो त्यो काम गर्न नसक्नुको अर्थ के हो त भन्दाखेरि संविधानमा विरोध गर्ने मान्छेहरू पनि छन् क्यारे केही त यो संविधान त यो यो के दक्षिणपन्थी संविधान भन्ने पनि छन् होइन उनीहरूले भनेको ठिक हो कि भन्ने कुरा जनतालाई लाग्ने पनि यिनी पार्टी चुनाव लड्ने चुनाव गराउने बहुमत कसैको नआउने राम्रो काम गर्न नसक्ने भनेपछि के हुने भयो यही संविधान धरापमा पर्ने भयो त्यस कारणले पनि के हो त भन्दाखेरि अब यो जुन कदम अहिले चालिरहेका छन् यो संविधानलाई स्थायित्व दिनका लागि यो संविधानमा राखिएका जनताका मौलिक हक अधिकारहरू सुख सुविधा दिने कुराहरूलाई दिलाउनका लागि पनि तपाईँको बलियो शक्ति चाहियो, त्यो निर्माण नगरी सुकै छैन, अन्यथा यो संविधान फेल्कान्छ।
अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। जस्तो अब यो घटनापछि प्रतिनिधि सभा अहिलेको संसद विघटन हुनसक्छ र देशमा केही असहजता आउनसक्छ भन्ने अनुमान गर्नेहरू पनि धेरै छन्। केही सामाजिक सञ्जालहरूमा, केही समाचार माध्यमहरूमा प्रधानमन्त्रीले यसको लागि राजनीतिक परामर्श गरेको कानुनविदहरूसँग भन्ने कुराहरू पनि आएछ। तपाईँ त्यो सम्भावना देख्नुहुन्छ?
अब यो के छ भन्दाखेरि, हामी चाहिँ वी आर अन्डर प्र्याक्टिस के, हामी प्र्याक्टिसभित्रै छौँ, अन्तर्गतै छौँ, हामी मेच्योर्ड भइसकेका छैनौँ, पोलिटिकल्ली मेच्योर्ड भइसकेका चाहिँ छैनौँ, हाम्रो संविधान पनि कार्यान्वयनमा आइसकेका चाहिँ छैन। त्यस कारणले कहिलेकाहीँ के हुन्छ भन्दाखेरि, नेताहरूमा गम्भीरता चाहिँ छ तर कहिलेकाहीँ अब आत्तिएर उतार चढाव पनि आउँदो रहेछ जस्तो लाग्छ मलाई। त्यो उतार चढावका कुराहरू चाहिँ सञ्जालले बोकेका हुन् होइन, कम्युनिकेसन सञ्जालहरूले बोकेका चाहिँ हुन् जस्तो लाग्छ मलाई। यी केही पनि होइनन्, कुनै अब सरकार विघटन गर्ने, फलाना पक्षलाई फाल्ने राख्ने, यी जुन कुराहरू चाहिँ छन् नि, यी बाहिर सतै कुराहरू मात्रै हुन्।
अब यहाँ त सरकारको भन्दा पनि कतिपय ठाउँमा त संसदै विघटन गर्ने सम्मका कुरा पनि,
संसद विघटन गर्नुपर्ने आवश्यकता छैन, किनभने 4 गतेको राति 12 बजे त स्वतः चाहिँ समाप्त आफै भइहाल्छ, किनभने 5 गते त नोमिनेसन छ होइन, गइहालिसकेपछि त अब सरकार आफै केयरटेकर पनि हाल्छ, काम चलाउ भन्छ। त्यस कारणले अब अझ दूरदर्शी प्रधानमन्त्री हुने हो भने त, प्रधानमन्त्रीले आफूलाई दूरदर्शी प्रमाणित गर्ने हो भने त, ल आऊ अरू राजनीतिक दलहरू पनि मिलेर काम गरौँ, बसौँ, सर निर्वाचन हुन्जेलसम्म काम गर्ने त हो नि, कति छ र 1 महिनाको काम त हो नि होइन, 21 गते चुनाव भइसकेपछि त त्यो महिनाको अन्तिमसम्ममा त मतगणनाको परिणाम आइसक्छ। त्यस कारण माघको पहिलो हप्ताभित्र त सरकार गठनको सुरुवात भइहाल्छ। त्यस कारणले दूरदर्शिता, आफूलाई दूरदर्शी बनाएर राख्ने हो भने त्यस्तो अवस्था आउनुहोस् तपाईँहरू पनि बसौँ 1 महिनाको लागि भनेर चाहिँ भन्न पनि सक्नुपर्ने कुरा हो। यी सबै कुराहरू आउँछन् जस्तो लाग्दैन मलाई होइन,
आउँदैन
संसद विघटन पनि आउँदैन, यो सरकार फाल्ने कुरा पनि आउँदैन। तर एउटा कुरा के हो त भन्दाखेरि, जहाँ कहीँ पनि एउटा चाहिँ पार्लियामेन्ट्री सिस्टमभित्र यदि हामी त्यसलाई स्वीकार गरेका चाहिँ छौँ भने, प्रतिपक्षी दलमा पनि आफै, सत्तापक्षी दलमा पनि आफै चाहिँ त्यो चाहिँ अलि नसुहाउने कुरा चाहिँ हो होइन, नसुहाउने कुरा हो। तर हामी प्र्याक्टिसभित्रै भएको कारणले गर्दाखेरि, अब मेरो त शुभकामना छ यो वाम जुन एकता चाहिँ छ नि त्यो चाहिँ सफल होस् होइन, एउटा चाहिँ पोलिटिकल स्टेबिलिटी होस्। कमसेकम हिजो तिनवटा राजनीतिक दलले 3 चोटि टायर बाल्थे भने अब त 1 चोटि मात्रै बल्ने भयो नि होइन, त्यो नेपाललाई त अलि सन्चो हुने भयो नि, सुख हुने हो, पल्युसन कम हुने भयो, नाराबाजी कम हुने भयो, साउन्ड पल्युसन कम हुने भयो होइन, त्यति मात्रै होइन कि यसले दीर्घकालीन प्रभाव पारेर नेपालको उन्नति गर्न सकोस्, मेरो त शुभाकाङ्क्षा चाहिँ छ। तर हाम्रो मैले अघि भने हामी अन्डर प्र्याक्टिस चाहिँ छौँ, तर यसले चाहिँ हामीमा मेच्योरिटी चाहिँ छैन, मेजोरिटी आइसकेका चाहिँ छैन, भोलि कहाँ लडेर दुर्घटनामा पार्ने भन्ने कुरा थाहा छैन।
सैद्धान्तिक रूपमा यसको समर्थन गरे पनि जनाए पनि राम्रो भने पनि यसको दिगोपना असाध्य कम देखिन्छ,
एकदम कमजोर छ, किनभने मैले अघि भने विधि र प्रक्रिया कमजोर भए, ग्रासरुटले तलैबाट चाहिँ छलफल गरेर उठाएर चाहिँ माथि लग्या भए, डेमोक्रेटिक सेन्ट्रलिजमको आधारमा लग्या भए यो चाहिँ एकदम मेच्योर हुन्थ्यो, राम्रो पनि हुन्थ्यो। अब टप लेभलबाट आएको चाहिँ छ, भोलि नोमिनेसनकै बेलामा चाहिँ कति झगडा पर्छ,
अब त्यो आगामी दिनले देखाउनेछ, त्यसका सङ्केतहरू पनि देख्न थालेका छन्। अब हमाल सरलाई के लाग्छ, यो जुन केही कुराहरू आए, प्रधानमन्त्रीले पछिल्लो राजनीतिक बारे हुनसक्छ, संसद विघटनकै अवस्थाबारे केही कानुनविदहरूसँग राजनीतिक परामर्श थालेको भन्ने कुराहरू पनि आए, त्यतातिर तपाईँ सम्भावना देख्नुहुन्छ?
होइन, अब संसद विघटन गर्नुपर्ने प्रधानमन्त्रीलाई कुनै कारणै छैन होइन, त्यो आवश्यक पनि छैन होइन। अहिले एउटा समस्या के भने, लोकतान्त्रिक नैतिकता को खडेरी चाहिँ परेको छ। हेर्नुहोस् है, नेकपा माओवादी केन्द्रले प्रतिपक्षसँग म एक भएर चुनाव लड्छु, म त्योसँग पार्टी पनि एउटा बनाउँछु भनिसकेपछि त्यो सरकारमा बस्नु हुन्थेन, छोडिदिए हुन्थ्यो, त्यो नैतिकताको आधारमा लोकतान्त्रिक मूल्य मान्यतामा भित्र भयो कि। उसले छोडिदिइसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनु पर्थ्यो र भन्नुपर्थ्यो, सबै चुनाव गराउने भयो, सबै आऊ सहयोग गर मलाई, नत्र चुनाव हुँदैन, हुनु पनि हुँदैन नि त, कहिले गराउने चुनाव, भनेपछि सबैले एउटा निकास निकालेर एउटा सबैको सर्वसम्मत सरकार बनाउनु पर्थ्यो होइन। अब माओवादी केन्द्रले के गर्यो भन्दाखेरि, हामी सरकार फाल्दैनौँ, सरकारलाई समर्थन छँदैछ होइन, हामी चाहिँ नि अब यता एमालेतिर मिलेर चाहिँ नि चुनावमा जाने भयौँ भनेर चाहिँ नि गरिदियो। त्यो यो के भन्नुहुन्छ भन्दाखेरि, अघि सरले भने जस्तै हामी प्र्याक्टिसमा कमजोरी छौँ होइन, त्यो कुराले त्यो एउटा केन्द्रमा नजिर स्थापित भयो त्यसो त्यो जुन अहिले भइरहेछ भोलि त्यस्तो स्थानीय तहमा पनि हुन्छ स्थानीय तह पनि सरकारी हो नि त त्यहाँ पनि त्यस्तो स्थिति पर्न सक्छ नि त भोलि नियम कानुन भन्दा त तलसम्म त्यो खिचलो आउने कुरा रहन्छ होइन त्यस कारण लोकतन्त्र भन्ने बित्तिकै एउटा उच्चतम नैतिक मूल्यमा पनि त्यो आधारित हुन्छ त्यो बोल्ने कुरा उसको काम गर्ने तौर तरिका हुन्छ व्यवहारमा त्यो देखिन्छ के अहिले अब यसो हेर्दा चुनावको लागि ठिकै छ सरकार हामी बस्छौँ भनेर चाहिँ नि समर्थन गर्छौँ भनिदिएको राम्रो जस्तो पनि देखियो होइन प्रधानमन्त्रीले त ल मान्छे अरू निकाल्नुपर्छ भनेर दबाब दिएको त्यो पनि चर्चामा आयो होइन तर अब यो माओवादी केन्द्रलाई नै एउटा नैतिक प्रश्न के हो भन्दाखेरि त्यो सरकारमा बस्दा अनेक प्रश्न उसै माथि आउने हो त्यो नेपाली काङ्ग्रेसले उसलाई निकालिदिँदै निकालिदिए भनेदेखि बरु उसलाई ऊ त्यो समर्थन गरेको थियो कि निकाल्नु यता खोनिने भयो ननिकालेरै बस्यो भने त्यो समस्या यतै आउँछ तिमी चाहिँ नि उता अरूसँग मिलेर लड्ने उसँग सरकारमा बसिराख्ने भन्ने खालको नैतिक एउटा प्रश्न आउँछ त्यो त्यो ठुलो समस्या चाहिँ विषय हो त्यो
अरू समस्या देखिएन यहाँ हेर्दाखेरि त्यसो भए यो तालमेल आजको हाम्रो कार्यक्रमको अन्तिममा आउँदा हामी निष्कर्षमा के पुग्यौँ भने उसो भए ढकाल सरले यो एकतालाई नैतिक रूपमा समर्थनै गर्नुहुन्छ यो सही अर्थमा भएको छ भने यसले मुलुकलाई ठिकै गर्ला भन्ने लाग्छ तर दिगोपनामा उहाँ त्यति विश्वास गर्नु यसको दिगोपना त्यति देख्नुहुन्छ
यसमा पनि के अझ के छ भने यो अवसरवादीहरूको चलखेल बढी भयो भने होइन यो चाहिँ धेरै लामो टिक्दैन है अवसरवादीहरूको चलखेल जो सैद्धान्तिक रूपले अगाडि बढ्ने हो हामी मार्क्सिजम लेनिनिजमको आधारमा हामी अगाडि बढ्ने हो भन्ने चाहिँ त्यो जो दृढता सैद्धान्तिक दृढता बोकेर हिँडेका छन् उनीहरूको अनुसार चल्यो भने लामो चाहिँ ठिक छ यो लामो जान्छ अरूलाई पनि आफ्नो चाहिँ उमा सङ्गठित आफ्नो पार्टीभित्र
यहाँनिर अहिले केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड जसरी एक ठाउँमा आउनुभएको छ भोलि उहाँमा पनि व्यक्तिगत टक्राव जुङ्गाको लडाइँ आयो भने पनि यसले अलिकति असर पार्न देखिन्छ
होइन त्यो त कस्तो छ भन्नुहुन्छ नि अब अहिलेसम्म सुनेको कुरा त्यो वास्तविक हो कि होइन त्यो बाहिर आएको चाहिँ छैन तर पनि माधव नेपालजीलाई चाहिँ राष्ट्रपति बनाउने केपी ओलीजीलाई प्रधानमन्त्री बनाउने होइन अनि प्रचण्डजीलाई चाहिँ पार्टी अध्यक्ष गराउने भन्ने चाहिँ छ त्यो कुरालाई क्याडर र मासले कतिको पचाउन सक्ने हो होइन त्यो कुरा होइन भोलि पच्न सकेन पचाउन सकेनन् होइन हामीले दुःख गर्ने यस्तो यस्तो भयो हामी त चाहिँ सहमत छैनौँ भनेर चाहिँ फ्र्याक्सनमा चाहिँ जानु थाले टुक्रिन थाल्यो भने त त्यस्तो अवस्थामा त रहने कुरा भएन त्यो कसले गर्छ त भन्दाखेरि अवसरवादीहरूले गर्छन् होइन
अवसरवादीहरूको
हालिमुहाली भयो भने त्यो तल्ला थालिङ
हाम्रा अवसरलाई चाहिँ असन्तुष्टिहरू हुन्छन् आउँछन् तर यदि शीर्ष नेताहरू बिच साँच्चीकै इमान्दारीपूर्वक एकता भएको भने यसको दिगोपना रहन्छ
यस म त स्वाभाविक पनि ठानेको छु सैद्धान्तिक रूपले व्यवहारिक रूपले पनि यो स्वाभाविक ठान्छु यसलाई र हेर्दाखेरि ठुला ठुला कदमहरू जुन पार्टीहरूले उठाउँदै यहाँसम्म हामीले ल्याइपरिरहेका छन् मुलुकलाई यो पनि त्यो कदममध्येको एउटा ठुलै कदम हो यो पनि सफल हुन्छ भन्नेमा म त विश्वस्त छु
बस जसरी यो एकता भएको छ त्यसरी यो एकता सफल होस् फेरि थप ठुलो विस्फोट यसले नल्याओस् किनभने यो कुनैप्रतिको आस्था वा अनास्था भन्दा पनि यसले समग्रमा मुलुकको चाहिँ हितमै ल्याउँछ राजनीतिक स्थिरता ल्याउन मद्दत गर्छ अरू शक्तिहरू पनि एकजुट हुन् कुनै पनि कुरा फुट्नुभन्दा जुट्नु अवश्य राम्रो हो तर त्यो क्षणिक वा व्यक्तिगत स्वार्थको लागि हुनु भएन त्यो राष्ट्र र जनताको हितका लागि हुनु पर्यो आजको हाम्रो निष्कर्ष यति नै रह्यो व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार गरिदिनु भयो यहाँसम्म आइदिनु भयो यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद
धन्यवाद
हस् त आजको संवादको निर्धारित समय सकिएको छ आज हामीले मुलुकमा भएको राजनीतिक दलहरूको पछिल्लो ध्रुवीकरण र यसको दिगोपना र यसले नेपाली राजनीतिमा पार्ने प्रभाव लगायतका विषयमा राजनीति शास्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकाल र वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालज्यूसँग कुराकानी गर्यौँ आगामी हप्ता हामी नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने नै छौँ आजको हाम्रो अतिथिप्रति आभार व्यक्त गर्दै र आगामी कार्यक्रममा भेट्ने वाचा गर्दै म केशव ढकाल पनि अहिलेलाई छुट्टिन्छु हस् त नमस्ते शुभ दिन